तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
र श्रोताबिन्दु, आर्थिक कुराकानी अन्तर्गत अब पहिलो यो फेब्रुअरी महिनाको पहिलो आइतबार अनुसार अब आर्थिक सल्लाहकार विश्वास भट्टराई पनि अहिले हाम्रो साथमा हुनुहुन्छ आर्थिक विषयबारे कुराकानी गर्न। सबभन्दा पहिला त विश्वासजी, हार्दिक स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा। अस्ट्रेलियामा 150,000 बढी चिनिया पर्यटक आउने, अब जसले चाहिँ वार्षिक रूपमा $20 अर्ब व्यापार गराउने तथ्याङ्क रहँदा, अब कोरोना भाइरसका कारण चिनिया नागरिकहरूलाई अस्ट्रेलिया प्रवेश गर्नबाट रोक्ने जुन मोरिसन सरकारको घोषणा छ होइन, त्यसका साथसाथै अब डढेलो सङ्कटले पनि अहिले अस्ट्रेलियाको पर्यटन क्षेत्रमा निकै असर पुर्याइरहेको बेलामा भनौँ न, अब यो रिजर्भ ब्याङ्कको जुन बैठक बस्दैछ आगामी मङ्गलबार, के नतिजा होला त, ब्याजदर घट्ला त, के लागेको छ तपाईँलाई?
हेर्नुहोस्, तपाईँले पनि भनिहाल्नु भयो कोरोना भाइरसको बारेमा, होइन, अब यो चाहिँ एकदम अनगोइङ इस्यु हो। अस्ट्रेलियालाई मात्रै नभएर यसलाई ग्लोबल इम्प्याक्ट चाहिँ हुन्छ, इकोनोमीदेखि लिएर टुरिज्ममा यसलाई बिग इम्प्याक्ट, अब एयरलाइन्सको क्यान्सलेसनले पनि सुरु हुन थालिसकेको छ। त्यो बाहेक अरू सेरिजन इभेन्ट भन्नुहुन्छ भने हाम्रो बुसफायरदेखि लास्ट 2 मन्थ्सको त्यो डिजास्टर, त्यसपछि आएर तपाईँको 6-7 मन्थ्स भयो हाम्रो कन्टिन्युस रिटेल स्लम भएको, त्यसले गरेर इकोनोमिक चाहिँ धेरै नै ग्रिल देखिन्छ गोइङ फरवर्ड। अब आउँदा दिनहरूमा अस्ति पनि ठुल्ठुलो स्टोर जस्तै बिग डब्लुको पनि 21 स्टोर क्लोज गर्नेदेखि लिएर अरू चलिरहेको धेरै पुराना बिजनेसहरू पनि क्लोज भएको छ, त्यसले गर्दा जहाँसम्म लाग्छ हामीलाई इकोनोमिक आउटलुक चाहिँ अलिकति ग्रेभी देखिन्छ। तर फनी थिङ, प्रपर्टी मार्केट चाहिँ अलिकति स्टेबिलिटी चाहिँ अलिकति देखिएको छ। यसले कतिसम्म इम्प्याक्ट गर्छ भनेर लङ टर्म गज गर्न चाहिँ गाह्रो छ, तर सर्ट टर्ममा चाहिँ सायद प्रपर्टी मार्केटको ग्रोथ हामीले निश्चित नै देख्छौँ 2-3 महिना। जहाँसम्म तपाईँको सेकेन्ड पोइन्टको कुरा छ, रिजर्भ ब्याङ्कको चाहिँ, अब रिजर्भ ब्याङ्कले डिसिसन गर्दा चाहिँ जेनरली इकोनोमी इम्प्लोइमेन्ट सबैमा गर्ने हुनाले अहिलेको हिसाबले हामीलाई लाग्छ फेब्रुअरी या मार्चमा एउटा रेट कट चाहिँ पक्कै नै आउँछ होला सायद, र त्यसपछिको अर्को रेट कट चाहिँ प्रोब्ली जुनभन्दा पहिले नै देखिन्छ होला।
अब त्यही अब सर्ट टर्मको हिसाबले यो अब टुरिज्म अलिकति टुरिस्टहरूको सङ्ख्या घटेपछि अब हुन्छ नि, टुरिज्म इन्डस्ट्रीमा निर्भर रहने धेरै अब मानिसहरूले जागिर गुमाउन सक्ने पनि कुराहरू आउँदाखेरि, त्यो चाहिँ कतिको ब्याङ्कहरूमाथि भनौँ न, त्यस्तो अवस्थाले चाहिँ कतिको दबाब सिर्जना गर्छ त भनौँ न।
हेर्नुहोस्, एट द एन्ड अफ द डे अब सबै कुरा फन्डामेन्टली मान्छेको स्पेन्डिङमा आउने हो, होइन। टुरिज्म भनेको अस्ट्रेलियामा वान अफ द बिगेस्ट फिलरै हो। टुरिज्मले खालि टुरिज्म इन्डस्ट्रीलाई मात्र सपोर्ट नगरेर जब टुरिस्टहरू अस्ट्रेलियामा आउँछ, तपाईँको लोकल ट्रान्सपोर्टदेखि लिएर रेस्टुरेन्टदेखि लिएर रिटेल बिजनेसदेखि लिएर सबै कुरामा त्यो फ्लो अन चेन इफेक्ट चाहिँ हुन्छ। एउटा डलरको क्वार्टरपल इफेक्ट हुन्छ भने मात्रै एउटा मान्छेले डलर खर्च गर्ला, त्यो अर्को मान्छेका पुग्न जस्तो उसले आफ्नो पैसा हटाएर त्यो 80 सेन्टलाई अर्को ठाउँमा लान्छ, त्यसरी फ्लो अन चेन भएर मल्टी कम्पाउन्डिङ हुन्छ। अब त्यो चाहिँ हामीलाई डेफिनेटली इम्प्याक्ट पर्छ। हेर्नुहोस्, यो चाहिँ अब बिजनेस डेभलपमेन्ट इन्डस्ट्रीमा धक्का लाग्छ यसमा चाहिँ। अब त्यसले गर्दा अल्टिमेटली ब्याङ्कहरू भन्दा पनि सबभन्दा बढी माइक्रो लेभलमा इन्डिभिजुअल मान्छेलाई इम्प्याक्ट पर्छ। जस्तै उसको अर्निङ्समा फरक पर्ला, अब उसले मोर्गेज तिर्न नसक्ने होला, जब नपाउला, अनि त्यसको फ्लो थ्रो इफेक्ट चाहिँ माइक्रो इकोनोमिक्स भनेको ब्याङ्कहरू जस्तो त्यसलाई चाहिँ पर जान्छ।
अब अघि तपाईँले भनिहाल्नु भयो यो घर किनबेचहरूको अलिकति बढेको भन्ने खालको कुरा गर्दाखेरि, अहिले के कस्तो छ त अवस्था? अब आउँदा दिनहरूमा अब अघि हामीले गए वर्ष अन्त्य हुनु अगाडि पनि घर भावहरू बढ्न सुरु भएको भन्ने खालको कुरा हामीले गरेकै थियौँ, तर अब यो बिदा सकिएपछि अहिले कतिको मान्छेहरूको यो घर किनबेचमा कतिको यो बढेको छ भनौँ न गतिविधि?
अहिलेको हेर्नुहोस्, अब लास्ट खाले खास हामीले डाटा पाएको त लास्ट 2 विक्समा अलिकति रियलिस्टिक डाटा पाएको हो है। त्यो डाटा अनुसार चाहिँ डेफिनेटली अहिले चाहिँ तपाईँको बायर्सको इन्ट्रेस्ट चाहिँ एकदमै हाई छ। कतिवटा फर्स्ट टाइम बायरहरूलाई अब घर किन्न पहिलाको जस्तै आउन थालिसकेको छ, इट्स भेरी हार्ड, प्राइस फास्ट मुभ भइरहेछ भन्ने पनि छ। तर इन साइन द्याट तपाईँले भनेको अहिलेको कुरालाई फेरि यो दुईवटा टियरबाट हेर्न सकिन्छ। जस्तै सिडनी र मेलबोर्नमा चाहिँ फास्टली मुभ भए पनि डार्विन, एडलेड जस्तो एरियामा चाहिँ हामीले फास्ट मुभमेन्ट लिएको छैनौँ। रुरल एरियामा अझ पनि यो फेल छ। जहाँसम्म हामीलाई लाग्छ टुरिज्मले पनि क्विन्सल्यान्ड, नर्दर्न टेरिटोरी अनि त्यसपछि आएर तपाईँको केन्स रुरल एरियालाई चाहिँ बढी इम्प्याक्ट भएर, सिडनीमा चाहिँ टुरिज्म बाहेक अरू सेक्टर पनि भएको भएर त्यो एब्जर्भ गर्न सक्ने क्यापेसिटी अलिकति छ। तर अरू एरियामा चाहिँ जो चाहिँ फुल्ली अरू एक्जाम्पलै लिउँ न, तपाईँको कप्स हार्बर भनौँ, लुसा भनौँ, यस्तो एरियाहरू चाहिँ टुरिज्मले पनि धान्ने भएर, ह्यामिल्टन आइल्यान्ड त्यस्तोमा चाहिँ हामीले इमिडिएट इफेक्ट पाउँछ मलाई सायद.
अनि अब अर्को एउटा कुरा चाहिँ यसमै भनौँ न, अब यो घरहरूकै कुरा गर्दाखेरि हामीले त्यो जुन गभर्मेन्टले ल्याएको थियो यो डिपोजिटको स्किम हुन्छ नि, अब 20% डिपोजिट नभएकोहरूलाई चाहिँ अब 5% रहेकोहरूलाई सहयोग गर्ने भन्ने जुन जनवरीदेखि सुरु भएको छ, त्यो चाहिँ अहिले कतिको सङ्ख्यामा मान्छेहरूले लिइरहेका छन् पाइरहेका छन्, कस्तो छ, केही डाटाहरू आएको छ त्यसबारे?
अरू आज अहिले हामीले अहिले तपाईँलाई पनि थाहा होला, यो एक्चुली धेरै लिमिटेड इन्स्टिट्युसनलाई मात्रै दिएको छ. अहिलेको मेजर ब्याङ्कमा 2 ब्याङ्कलाई र अरू 19 अरू नन ब्याङ्कहरूलाई दिएको छ. यसको चाहिँ इन्ट्रेस्ट एकदमै बढेको छ रिजेस्टी. तर प्रब्लम चाहिँ के छ भने यसमा जुन लिमिट छ नि क्याप गरेको, त्यसले गर्दाखेरि प्रायः मान्छेहरूले चाहिँ मिस आउट गरिरहेछ.
भनेपछि कति मूल्यको घर किन्न सक्ने भन्ने खालको लगायतको
हामीलाई लाग्छ. ब्याङ्कको लाभहरू हाम्रो 2 ब्याङ्कले चाहिँ मेन ब्याङ्कहरूले जहाँ गरेको थियो यो क्याम्पेन, मलाई थाहा सुनेको महिनाको कोटा 10 दिनमै सिद्धिया थियो कि, त्यतिसम्म पुग्नु भएको छ यो. तर सिडनीको कन्टेक्स्टमा चाहिँ अलिकति किन गाह्रो हुन्छ भन्दा जुन सुख सन्डको क्याप छ नि त्यसले गर्दाखेरि अलिकति गाह्रो भएको छ, किनभने प्रायः प्रपर्टी सिटहरूले बाहिर हुन्छ. तर अरू रिलरदेखि लिएर तपाईँको क्विन्सल्यान्ड भिक्टोरियामा चाहिँ यो क्याम्पेन एकदमै पपुलर भएको छ. तर जहाँसम्म हामीलाई लाग्छ यो चाहिँ हेल्प, डेफिनेटली हेल्प हो, यसलाई नेगेटिभली नहेरौँ. तर यो ठुलो समुद्रमा केही थोपा मात्रै जस्तो देखिन्छ, त्यसले धेरैलाई चाहिँ क्याटर गर्न सकेको छैन.
अनि अब अस्ट्रेलियाको यो आर्थिक अवस्थाको हिसाबले हेर्दाखेरि अहिले एकदमै आर्थिक रूप एकदमै अगाडि बढेको भन्ने खालको कुराहरू पनि नहुँदाखेरि अहिले घर किन्न चाहनेहरूलाई चाहिँ मेन तपाईँको सजेसन भन्नु नै किसिमले यो वर्ष अब कोही घर किन्ने बारे सोचिरहनु भएको छ होइन, के सजेसन दिनुहुन्छ उहाँहरूको लागि, सुझाव चाहिँ के हुन्छ तपाईँको?
हेर्नुहोस्, मेरो पहिलादेखि फन्डामेन्टली बिलिभ त्यही हो, मैले घर भनेको कुरा खालि पैसा कमाउन हेर्ने इन्ट्रेस्टले भन्दा पनि आफ्नो एउटा के स्टेबिलिटीको लागि हेर्ने हो. त्यही भएर घर किन्दा सबभन्दा इम्पोर्टेन्ट घरको फ्याक्टर, लोकेसन, तपाईँको पर्पोज के को हो त्यो हेर्नुपर्छ. अलिकति प्राइस मुभमेन्ट तलमाथि हुँदैमा त्यति फरक पर्ला जस्तो लाग्दैन. सबभन्दा इम्पोर्टेन्ट फ्याक्टर तपाईँको आफ्नो फाइनेन्सियल स्टेबिलिटी र तपाईँको स्ट्राटेजी किन किन्ने र कसरी किन्ने भन्ने कुरा अलाइन गऱ्यो भने एनी टाइम मार्केटमा पस्नको लागि आई थिङ्क इट्स अ गुड टाइम.
अनि यो यसमा एउटा कुरा चाहिँ अब मान्छेहरूले पार्ट टाइम र फुल टाइम कामको हिसाबले अथवा क्याजुअल वा पर्मानेन्ट काम गरेको हिसाबले भनौँ न, अब के क्याजुअलमा काम गर्नेहरूले चाहिँ घरको लागि ऋण पाउन कतिको गाह्रो सजिलो कस्तो छ?
त्यस्तो क्याजुअलमा पाउने नपाउने भन्ने चाहिँ छैन होइन, तर क्याजुअल पर्मानेन्ट फुल टाइममा चाहिँ किन सजिलो हुन्छ भन्दाखेरि तपाईँको सर्टेन नम्बर अफ आवर्स तपाईँले काम गरेको हुन्छ, त्यो भेरी ट्रान्सपरेन्ट हुन्छ, देखिन्छ होइन, तपाईँको लिमिटेड मिनिमम आवर्स सजिलो हुने हो. क्याजुअलमा चाहिँ एउटा प्रब्लम के हुन्छ भने कहिलेकाहीँ सिजनल कामहरूले गर्दा क्याजुअलमा चाहिँ इन्कम इस्टिमेट गर्न गाह्रो भएर प्राय फाइनेन्सियल इन्स्टिट्युसनहरूले 3-6 महिनाको तपाईँको एभरेज हेरेर अनि दिन्छ. त्यही भएर तुरन्तै काम पाएको क्याजुअललाई गाह्रो होला, तर 3-6 महिना भएकोलाई चाहिँ पाउन सजिलै हुन्छ.
हजुर, त्यस विषयले आज चाहिँ समय अलिकति कम भएकोले कुराकानीलाई यहीँ रोकौँ होइन, जस समय दिनुभएकोमा धेरै धेरै धन्यवाद, अर्को महिना फेरि कुरा गरौँला.
हस् त रिजेशजी, धन्यवाद.
र श्रोता आर्थिक सल्लाहकार विश्वास भट्टराई हामीसँग कुरा गर्दै.
लाइक, शेयर र कमेन्ट गर्नुहोस् SBS नेपालीलाई, फेसबुकमा साथ दिनुहोस्.